सुरु गर्नेछौँ। अनि सर्वप्रथम म यो बाइबलको पद पढ्न चाहन्छु, यो एक र दुई, दोस्रो तिमोथीको। अनि हामीले अस्तिको हप्ता नै त्यो विषयमा हेरेको थियौँ। एक दोस्रो तिमोथीको एक पद दुईको एक, यसकारण तिमी मेरो बालक ख्रिस्ट येशूमा भएको अनुग्रहमा बलियो हौ। अनि दुईमा चाहिँ, धेरैजना साक्षीहरूका उपस्थितिमा तिमीले मबाट जे कुरा सुनेका छौ ती अरूहरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ। परमेश्वरले यो वचन पढाइमा आशिष दिनुभएको होस्। अनि हामी अस्ति तपाईँलाई मैले यो कुरा, परमेश्वरको वचन चाहिँ सिंह जस्तै हो, किनभने परमेश्वरको वचनको सुरक्षा चाहिँ वचन आफैले गर्छ, जसरी सिंहको सुरक्षा अर्कोले गर्नु पर्दैन, सिंहलाई चाहिँ छोड दिनु पर्यो भने जस्तै, होइन? मैले कसले भनेको थिएँ, कसले भन्यो भनेको थिएँ, परमेश्वरको वचन चाहिँ सिंह हो भनेर। एनिवे, त्यो पनि मैले आज चाहिँ बिर्सेछु, कतातिर लेखाएको छु मैले। एनिवे, सिंह जस्तै शक्तिशाली वचनको सुरक्षा कसरी गर्ने भन्ने यो प्रश्न। अनि वास्तवमा तिमोथीलाई पावलले मेन्टोर गरिराखेका छन्, होइन? जसरी येशु प्रभुले 12 जना चेलाहरूलाई मेन्टोर गर्नुभयो, चेला बनाउनु भयो, त्यही किसिमले पावलले तिमोथीलाई चेला बनाइराखेका छन्। हामीले त्यसको बारेमा धेरै कुरा अध्ययन गरेका थियौँ योभन्दा अगाडि, अनि त्यही कुरा हामी हेरिरहेका छौँ। अनि दोस्रो, यो तिमोथीमा चाहिँ एकदमै व्यावहारिक विषय, कुनै पनि व्यक्तिको अब यो संसारमा दिन अन्त हुँदैछ भनेदेखि अब भन्नै पर्ने मुख्य कुराहरू चाहिँ के हुन्छ, त्यो कुरा भनेको जस्तै गरेर तिमोथीलाई चाहिँ पावलले यी कुराहरू लेखिराखेको हामी यहाँ देख्छौँ। अनि यो दुईवटा पोइन्ट, तिनवटा पोइन्ट चाहिँ हामीले अस्ति हेरिसकेका छौँ, के अरे, दुईवटा पोइन्ट, एसिया प्रान्तकाहरूले त्यागे भनेर हामीले हेरेको थियौँ। मतलब वास्तवमा यो त्यो बेलाको कुरा हेर्दाखेरि पावल जब पक्राउ परे, एकचोटि त पिटेर उनलाई चाहिँ मऱ्यो भनेर फोहोर फाल्ने ठाउँमा फालेको कुरा हामीले प्रेरितको पुस्तकमा हेऱ्यौँ भनेदेखि यो सबै कुराहरू त्यहाँनिर देख्छौँ। अनि त्यसपछि रोममा चाहिँ पावल दुईचोटि झेलखानमा पर्छन्। अनि जस्तो तिमोथीको, के अरे, कलसीको पुस्तक लेख्दाखेरि चाहिँ उनी पहिलोचोटिको झेलखानमा थिए भनेदेखि, दोस्रो तिमोथी लेख्दाखेरि चाहिँ उनको दोस्रो झेलखानमा, तर त्यो चाहिँ एकदमै कठिनाइको परिस्थितिमा, र उनको दिन चाहिँ गन्ती भइरहेको थियो, कहिले उनको अब मृत्युदण्ड हुन्छ भन्ने उनलाई थाहा भइसकेको थियो, त्यो कुरिनले हामीले त्यो हेरिरहेको छौँ। अनि तिमोथीलाई यो परमेश्वरको सेवा मण्डलीको अगुवापन, यसको जिम्मा लाउने हिसाबले परमेश्वरको आत्माबाट यो वचन चाहिँ पावलद्वारा लेखिराखेको हामी यहाँ देख्दछौँ। त्यसैले आज चाहिँ हामी यो अन्तिम तिनवटा कुरा, अचम्मको अनुग्रह, अरूलाई सुम्पिदिने कुरा, कष्ट भोग, विश्वासीहरूको प्रेरणा, जहाँ सतावट हुन्छ त्यहाँ चाहिँ मानिसहरू अझै उत्साहित र उनीहरूको विश्वासमा दह्रो हुन्छन् भन्ने कुरा चाहिँ हामीले त्यहाँ हेर्छौँ। त्यसैले आज यो तिनवटा कुरा हामी यहाँ हेर्नेवाला छौँ। अनि यो पहिलो कुराको विचार गर्दाखेरि चाहिँ अचम्मको अनुग्रह, परमेश्वरको चाहिँ अचम्मको अनुग्रह, एउटा भजन लेखिएको छ एमेजिङ ग्रेस भन्ने, अनि त्यो चाहिँ यो कसले लेखेको भन्छ त्यसलाई, यतिखेर मेरो दिमागमा पनि त्यो मान्छेको, जोन लिटल के भन्छ त्यसलाई, त्यो पनि बिर्सेँ मैले, अफ्रिकाबाट अस्ति भर्खर मैले किताब पढेको, त्यो स्लेभहरूलाई समातेर ल्याएर बेच्ने काम गर्ने मान्छे पछि विश्वासी हुन्छ अनि उसले चाहिँ परमेश्वरको अनुग्रहको बारेमा लेख्छ, यो अचम्मको अनुग्रह। त्यसैले वास्तवमा परमेश्वरको अनुग्रह चाहिँ अचम्मको अनुग्रह भनेर चाहिँ हामी बुझ्छौँ। त्यसैले यो तेस्रो पोइन्टमा हामी त्यो हेरिरहेछौँ। अनि यहाँनिर 2 अध्यायको 1 पदमा है, के अरे 2 अध्यायको 1 पदमा नै अनि पावलले तिमोथीलाई यो अनुग्रहको बारेमा लेख्दछन्। अब बाइबलमा अनुग्रहको बारेमा धेरै ठाउँ हामी पाउँछौँ। यहाँनिर चाहिँ यसकारण तिमी मेरो बालक ख्रिस्ट येशूमा भएको अनुग्रहमा बलियो हो। यस कारण प्रष्टै रूपमा यहाँ के छ भने पावलले चाहिँ तिमोथीलाई कदम कदम के भन्छ त्यसलाई स्टेप बाई स्टेप एक एक गरिकन महत्त्वपूर्ण कुराहरूको निर्देशन दिइराखेका छन्, होइन इन्स्ट्रक्सन दिइराखेका छन् कसरी सेवामा अगाडि बढ्ने, परमेश्वरको राज्यमा सेवा गर्ने, मण्डलीमा सेवा पुर्याउने, यो कुराहरू भनिरहेका छन्। त्यसले गर्दाखेरि यहाँनिर हामी देख्छौँ पहिलो कुरामा चाहिँ सुसमाचारको सत्यतालाई कसरी रक्षा गर्ने र भन्ने कुराको बारेमा हामी हेरिरहेको थियौँ, होइन सुसमाचारको सत्यताको रक्षा गर्ने कुरा। अनि त्यस सम्बन्धमा हामीले यसमा हेर्छौँ वचन संसारमा कसरी रक्षा गर्ने भन्दाखेरि चाहिँ त्यो वचनलाई चाहिँ अरूलाई सुम्पिने कुरा चाहिँ मुख्य यहाँनिर हामी यहाँ देख्दछौँ। त्यस कारण यहाँनिर पहिलो अध्यायमा नै उनले के भन्छन्, ख्रिस्ट येशूमा भएको अनुग्रहमा बलियो हो। त्यसैले यहाँनिर के छ भनेदेखि विश्वास, योभन्दा अगाडि पनि हामीले विचार गरिसकेका छौँ, तिमोथी चाहिँ एउटा त्रासमा डरमा आत्तिएका छन् किनभने पावलको जीवनको सबै कुरो उनले देखेका छन्। अनि तिमोथीलाई यो चाहिँ नलाग्न स यो पनि लाग्न सक्छ कि मेरो पनि बाटो त्यही हो, मलाई पनि झेलखानमा हाल्न सक्छ, यो सबै कुरा त छ नि होइन। त्यसले गर्दाखेरि तिमोथीलाई पावलले के भन्छन् भनेदेखि परमेश्वरको अनुग्रहमा चाहिँ हामीले सबै कुरामा बल पाउँछौँ, स्थिर हुन सक्छौँ, परमेश्वरको वचनको रक्षा, सत्य वचन सुसमाचारको सुरक्षा पनि परमेश्वरको अनुग्रहले गर्ने हो भन्ने कुरा चाहिँ हामी देख्दछौँ। तपाईँलाई मैले यो एउटा पद रोमीको 5:1-2 पढ्ने विचार गरेँ, यसकारण हामी विश्वासद्वारा धर्मी ठहरिएका हुनाले प्रभु येशु ख्रिस्टद्वारा हामीले संसारसँग शान्ति पाएका छौँ अनि ख्रिस्टद्वारा हामीले प्राप्त गरेको विश्वासको कारण यस अनुग्रहमा हाम्रो पहुँच छ जसमा हामी अहिले खडा छौँ, परमेश्वरको महिमाको आशामा हामी रमाउँछौँ। त्यसैले यहाँनिर के छ भन्दाखेरि येशु ख्रिस्टमा विश्वासद्वारा, येशु ख्रिस्टमा विश्वासद्वारा चाहिँ परमेश्वरको अगाडि धर्मी ठहरिने, हाम्रो पाप मेटिने होइन, अथवा परमेश्वरसँग मिलाप हुने, यो सबै कुरा चाहिँ ख्रिस्टको अनुग्रहमा हुन्छ। अनि हामी येशु ख्रिस्टमा विश्वास गर्दाखेरि चाहिँ हाम्रो स्रोत सबै कुरा चाहिँ अनुग्रह हुन्छ, जहाँ चाहिँ अनुग्रह हामीलाई प्राप्त हुन्छ त्यही अनुग्रहमा खडा भएर हामी सबै कुरा गर्न सक्छौँ क्रिस्चियन जीवन। अनि यो 5 अध्यायको अरू तलतिर पढ्यो भने धेरै अरू कुराहरू हामी अनुग्रहद्वारा गर्ने कुराहरू हामी त्यहाँ देख्दछौँ। त्यसकारणले अब हामी हाम्रो जीवनमा ठुलो समस्याको सामना गर्नु पर्यो, कुनै पनि क्राइसिस आयो, कुनै पनि अवस्था विरोध आयो होइन, जस्तो अब कतिचोटि मण्डलीमा धेरै किसिमका कुराहरू हुन्छन् अनि वास्तवमा कुनै पनि मान्छेहरूलाई उनीहरूको विश्वास कस्तो छ, उनीहरूको स्वभाव कस्तो छ भनेर बुझ्ने कुरा चाहिँ के हुन्छ, क्राइसिस हुन्छ। जब समस्या आउँछ नि, कोही अलिकति काँचो मान्छेहरू, अलि नबुझिया मान्छेहरू, अलिकति के भन्छ त्यसलाई परिपक्व नभएको मान्छेहरूले समस्या निकाल्छ, जब त्यो बेलामा त्यस्तो खालको मण्डलीमा जुन बेलामा कन्फ्लिक्ट भन्छ नि, समस्या आउँछ, त्यो समस्याले चाहिँ कुनै पनि विश्वासीको आफ्नो विश्वास कस्तो छ भन्ने कुरा प्रकट गर्ने मौका पाउँछ। त्यो मान्छेको परिपक्वता कहाँ छ, ऊ वृद्धि कस्तो छ, उसको आत्मिक अवस्था कस्तो छ भन्ने, जसरी सुनलाई जाँच्दाखेरि चाहिँ आगोमा दन्काउनु पर्यो नि, अनि त्यहाँ केही नराम्रो छ भने त जलेर पनि जान्छ, सुन जति चाहिँ बस्छ। त्यस्तै किसिमले कठिनाइहरूमा चाहिँ हाम्रो के हुन्छ, विश्वासको जाँच हुन्छ। त्यस कारणले जब दुःख कठिनाइ आउँछ विश्वासको जाँच हुन्छ, तर परमेश्वरको अनुग्रह अथवा परमेश्वरबाट आउने शक्तिले चाहिँ हामीलाई त्यो कठिनाइलाई सामना गर्ने सामर्थ्य चाहिँ परमेश्वरको अनुग्रहले दिएको हुन्छ। त्यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। त्यो कठिनाइको सामना गर्ने सामर्थ्य हामी आफ्नै सामर्थ्यमा हुँदैन, परमेश्वरबाट दिएको अनुग्रहमा हुन्छ, होइन? त्यो कुरा हामी देख्न सक्छौँ। त्यसैले हामीले गर्नुपर्ने पहिलो कुरा चाहिँ के हो त भन्दाखेरि, येशु ख्रिस्टको अनुग्रहमा बलियोसँग खडा हुने, त्यो कुरो चाहिँ यहाँनिर तिमोथीले लाई चाहिँ पावलले भनेको छ। कुनै पनि परिस्थितिमा, सुखमा दुःखमा अथवा जस्तोसुकै स्थितिमा पनि हामी अटल रहिरहन, धीरज सहनशील भएर रहिरहन, हाम्रो बाटोमा लागिरहन, होइन, के गर्नु पर्यो, हामी परमेश्वरको अनुग्रहको बलमा खडा हुनु पर्यो, पूर्ण भरोसा अनुग्रहमा राख्नु पर्यो। पहिलो कुरा चाहिँ हामीले यहाँ त्यो देख्छौँ। त्यस कारणले अर्को कुरा चाहिँ अरूलाई सहायता गर्ने सिद्धान्त भनेको कुरा पनि, जुन कुरा तपाईँ र मैले प्राप्त गरेको छौँ त्योद्वारा मात्रै मान्छेहरूलाई सहायता गर्न सकिन्छ, होइन? हामीमा केही कुरा छैन भने अरूलाई दिन पनि सकिँदैन, होइन? हामी आफै परिपक्व छैनौँ भने अरूलाई परिपक्वताको पाठ सिकाउन सकिँदैन। हामी आफै नयाँ जन्म पाएको विश्वासी छैनौँ भने हामीले बनाएका विश्वासीमा पनि नयाँ जन्म हुने सम्भावना हुँदैन। त्यस कारणले परमेश्वरको अनुग्रहको बल हामीमा छैन भने, किनभने परमेश्वरको अनुग्रह बिना क्रिस्चियन जीवनमा खडा हुने सम्भव छैन, असम्भव। बाइबलमा त्यही कुरा सिक्छौँ। येशु ख्रिस्टको अनुग्रह र सत्यताले तपाईँको जीवनलाई भित्रदेखि बाहिरसम्म, अङ्ग्रेजीमा ट्रान्सफर्म भन्छ, होइन, रूपान्तरण, परिवर्तन, बदलेको छ। हामी झुसिल किराबाट पुतली जस्तै बदलिन्छौँ। अब यो कुरा तपाईँलाई मैले भन्दै गर्दाखेरि, कति विश्वासीहरू चाहिँ यो सुन्छन्, पढ्छन्, भन्छन्, तर उनीहरूको जीवनको परिवर्तन चाहिँ देखिँदैन। उनीहरू संसारलाई नै प्रेम गरिरहेको हुन्छ, संसारकै निराशको कुरा गर्छ, संसारकै प्यासिभ कुरा गर्छ, संसारकै क्रिटिसाइजको कुरा गर्छ, मन परेका मान्छेको नजिक हुन्छ, मन नपरेका मान्छेलाई विरोध गर्छ, आफ्नो पक्ष र अर्काको पक्ष मान्छे छुट्याउन थाल्छ, धेरै मान्छे हामी देख्छौँ। तर तपाईँ र म साँच्ची नै ख्रिस्टको अनुग्रहमा खडा भएको छौँ भने चाहिँ हामी सबैलाई ख्रिस्टकै जस्तो स्वभावले प्रेम गर्न सक्छौँ, भनेको चाहिँ हामीलाई चाहिँ शत्रुले पनि हेरेर असल कुरा पाउँछ, हामीसँग डराउनु पर्दैन कोही। यो चाहिँ क्रिस्चियनिटी हो। अनि कहिलेकाहीँ के हुन्छ भने, यति त गर्नु पर्दैन भने जस्तो पनि लाग्छ होला, होइन, तर वास्तवमा बाइबलले चाहिँ भनेको क्रिस्चियनिटी त्यही हो। अनि हामीले साँच्चै गवाही साक्षी बनेका मान्छेहरूको जीवन हेऱ्यो भने पनि त्यही कुरा देख्छौँ। त्यसैले येशु ख्रिस्टको अनुग्रह र सत्यताले तपाईँको जीवनलाई भित्रदेखि बाहिरसम्म परिवर्तन गरेको हुन्छ। अनि सङ्कष्टको घडी, जुन बेलामा कन्फ्लिक्ट, क्राइसिस, विरोध अथवा कुनै पनि किसिमको, होइन, जस्तो अब कहिलेकाहीँ रोग बिमार आउँछ, कहिलेकाहीँ रुपियाँ पैसाको अभाव हुन्छ, कहिलेकाहीँ अरूको विरोध सहनु पर्छ, कहिलेकाहीँ भर्खरै झेल खान पर्ने अवस्था आउँछ, धेरै, चाहे जेसुकै, होइन। अनि वेन, अङ्ग्रेजीमा एउटा शब्द भनाइ छ नि, वेन लाइफ गेट्स टफ, टफ गेट्स गोइङ भन्छ, भनेको मतलब चाहिँ चाहे जस्तोसुकै कुराको कठिनाइ हाम्रो जीवनमा आउँछ नि, हामीमा परमेश्वरको अनुग्रह छ, हामी परमेश्वरमा भरोसामा जिउँछौँ भने चाहिँ त्यो टफदेखि हामी डराउँदैनौँ, कठिनाइदेखि डराउँदैनौँ। त्यो कठिनाइमा पनि हामी ख्रिस्टलाई पछ्याउने गरिराखेका हुन्छौँ, तल र माथि हुँदैनौँ, होइन? त्यस कारण त्यो कुरा चाहिँ हामी देख्दछौँ। अनि तर हाम्रो जीवन भित्रदेखि बाहिरसम्म बदलिएको छैन भने चाहिँ त्यस्तो खालको घडीमा चाहिँ हामी स्थिर भएर खडा हुनै सक्दैनौँ। धेरै मान्छेको जीवनमा त्यो छ, अनि कति मान्छेहरूको जीवनमा चाहिँ एकै छिनमा तल र माथि देख्छ, किनभने उनीहरूको फोकस, यो एकदम सिरियस कुरा हुन चाहिँ साधारण लाग्छ, धेरै जस्तो मान्छे कि चाहिँ परमेश्वरको लागि जिउँछन् कि चाहिँ आफ्नै लागि जिउँछन्। त्यो हरेक मान्छेले आफैलाई हेऱ्यो भनेदेखि दिनभरि के गरेको छ उसले त्यहीबाट थाहा भइहाल्छ। परमेश्वरको लागि जिउने मान्छेले के गर्छ? कुनै पनि कुरामा लोभ लालच गर्दैन, कुनै पनि कुरामा परमेश्वरको महिमा उहाँलाई प्रसन्न बनाउने भन्दा अर्को काम गर्दैन। तर आफ्नो लागि जिउने मान्छेले के गर्छ? जे कुरा पनि हँसिया आफ्नैतिर तान्या भने जस्तो, धेरै जस्तो क्रिस्चियन मैले त्यस्तै भेटेको छु। उनीहरूको सानैदेखि खोज भनेकै कसरी हुन्छ पढ्नु पऱ्यो, कसरी हुन्छ पैसा कमाउनु पऱ्यो, कसरी हुन्छ ठुलो जागिर खानु पऱ्यो, कसरी हुन्छ ठुलो घर बनाउनु पऱ्यो, गाडी राम्रो किन्नु पऱ्यो, अथवा यो यस्तै यस्तै के हुन्छ यो संसारमा प्राप्त हुने, अनि त्यो प्राप्त गर्न नसकेर निराश भइरहेको हुन्छ। तर तपाईँलाई म भन्छु, ख्रिस्टमा विश्वास गर्ने मान्छेहरू त्यसरी खोज्दैन। ख्रिस्टमा विश्वास गर्ने मान्छेहरू मेरो लागि परमेश्वरको बोलावट के हो, त्यो बोलावटभित्र ठुलो घर पनि हुनसक्छ नहुनु पनि सक्छ, पैसा पनि हुनसक्छ नहुनु पनि सक्छ, तर इमान्दार जीवन, ट्रान्सपेरेन्ट जीवन, सत्यतामा आधारित जीवन, परमेश्वरको इच्छा गर्ने जीवनमा ऊ जिइराखेको हुन्छ। मान्छेलाई थाहा हुन्छ, त्यही कारण डाँडामा बसालिएको सहर लुकाएर लुक्दैन भनिन्छ नि। त्यस कारणले जुनसुकै कठिनाइमा पनि स्थिर भएर खडा हुन सक्ने भनेको चाहिँ परमेश्वरको अनुग्रहमा भर पर्नु पऱ्यो, उहाँमा चाहिँ के गर्नु पऱ्यो, हामीले हाम्रो शक्तिको स्रोत चाहिँ उहाँलाई मान्नु पऱ्यो। त्यस्तो क्रिस्चियन विश्वास भनेकै त्यही हो, परमेश्वरमा भरोसा गर्ने। यहाँ पावलले त्यसैले भनेका छन् एक पदमा, ख्रिस्ट येशूमा भएको अनुग्रहमा तिमी बलियो हो, वास्तवमा सत्यको रक्षा गर्ने एउटै उपाय। हामीले अस्तिदेखि हेरिराखेको छौँ सत्यको रक्षा गर्ने एउटा क्रिस्चियनहरूलाई यो आज्ञा दिएको छ भनेर, अनि त्यो सत्यको रक्षा गर्ने एउटै उपाय भनेको चाहिँ परमेश्वरको अनुग्रहमा खडा हुने, अथवा परमेश्वरको अनुग्रहद्वारा, जुन अनुग्रह परमेश्वरले दिनुहुन्छ त्यसद्वारा मात्रै सत्यको रक्षा परमेश्वर आफैले गर्नुहुन्छ, हामीले उहाँमा भरोसा गर्नु पऱ्यो, होइन? अनि हामीले अस्ति भर्खर एक अध्यायको दोस्रो तिमोथी एक अध्यायको अन्तिमतिर हामीले हेरेको थियौँ ओनेसिफरसको बारेमा। अनि उनले चाहिँ त्यही परमेश्वरको अनुग्रहमा भरोसा गरेको कारणले उनको जीवनमा उनी कुनै पनि कुरामा डराएका छैनन्। ओनेसिफरस के गरे? ओनेसिफरसको बारेमा पावलले भनेका छन्, अस्तिको हप्ता सबै पढेको थिएँ मैले, होइन? उनी चाहिँ पहिला पावल चाहिँ एफिससमा हुँदाखेरि ओनेसिफरसले उनलाई सहायता गरेको थिए। जब ओनेसिफरस चाहिँ एउटा बिजनेसम्यान थिए, जब उसको केही काम पऱ्यो रोम जाने, उनी रोममा भएको बेलामा पावल चाहिँ झेलखानमा छ भने उनलाई थाहा थियो, उनले चाहिँ धुमधुम्ती खोजेर पावललाई भेट्न गए। अब उस्तै कुरा के हुन्छ भने त्यहाँ कतिजना मान्छेले अस्ति हामीले पढेको थियौँ पावललाई चाहिँ त्यागे, छोडिदिए, होइन? अझ कतिजनालाई त्यहाँ पावल प्रेरितै होइन, नत्र यस्तो खालको झेलखानमा किन पर्थ्यो भनेर धेरै किसिमको पावलको शिक्षालाई नै नमान्ने मान्छेहरू धेरै थिए। तर ओनेसिफरस पावलसँग आफ्नो उपस्थिति जनाउन, अथवा भन्छ नि आइडेन्टिफाई विथ पावल, भनेको मतलब चाहिँ ऊ पनि क्रिस्चियन हो भनेर पावलसँगै चिनारी गर्न, उसलाई भेट्न त सम्बन्धित हुन उनी डराएनन्। किनभने त्यहाँनिर त जोखिम थियो नि त, रोमी सम्राट चाहिँ पावलदेखि चिडिएको थियो, एकदमै शत्रु थियो, क्रिस्चियनदेखि चिडिएको थियो। अनि त्यहाँ ऊ पनि के अरे ओनेसिफरस पनि पक्राउ पर्ने, झेलखान पर्ने, मृत्युदण्ड पाउने सबै चान्स थियो। अर्को कुरो चाहिँ पावल चाहिँ अब झेलखानमा बसेको भनेको त एउटा झेलखानको मान्छेलाई के श्रापित खालको, कोही जेलमा गएर मान्छेलाई भेट्न जान्छ र, मान्छे दरबारमा भेट्न जान्छ नि, होइन? जेलमा बसेका मान्छेले के दिन सक्छ? तर ओनेसिफरस खोजेर खोजेर पत्ता लगाएर त्यहाँ पुगेर उनलाई भेटे भनेर हामी पढ्छौँ। त्यसकारण ओनेसिफरस चाहिँ हामी पक्का देख्छौँ उनको भरोसा चाहिँ परमेश्वरको अनुग्रहमा थियो। उनी ख्रिस्टको अनुग्रहमा बलियो भएका थिए, त्यसकारण उनले यो सबै कुरा गर्न सके। त्यही कारणले हामीलाई पनि ख्रिस्टको अनुग्रहले मात्रै यो बल दिन सक्छ, जसले गर्दा यो संसारमा जे पनि कुराको सामना गर्नुपर्ला हामी सामना गर्न सक्ने सामर्थ्यमा हुन्छौँ। सबै मान्छेको अन्त एक दिन छ। कति मान्छेहरू चाहिँ के हुन्छ, यो जीवनलाई यति लोभ गरेर यति माया गरेर हुन्छ कि कहिले त्यो मृत्युदेखि डराइराखेको हुन्छ, किनभने उसले चाहिँ परमेश्वरको अनुग्रह बुझेकै छैन। परमेश्वरको अनुग्रहमा त हामी सुरक्षित छौँ नि। बाइबलले भन्छ हाम्रो यो संसारमा कति दिन बस्नुपर्ने परमेश्वरको हिसाब किताब उहाँले लेखिसक्नु भएको छ, अनि उहाँमा हामी जीवन पाइसक्यौँ, उहाँको राज्यमा हामी सुरक्षित भइसक्यौँ, स्वर्गीय नागरिक भइसक्यौँ। अब येशूको दोस्रो आगमनमा त हामी अर्कै शरीर पाउँछौँ, जुन चाहिँ बुढो हुँदैन, जुनमा कुनै खोट छैन, अनि त्यस कारणले हामी जो जीवित आशा भनेर पावलले के अरे पत्रुसले भन्छ, पक्का ख्रिस्चियनहरू भनेको त आउनेवाला जीवनदेखि डराउने होइन नि त, उसको त आशा हुन्छ होइन। पावलले भन्छ नि म त अहिले नै जानु मेरो लागि बेस, ऊ त्यति उत्कट इच्छा गर्छ, तर यहाँ छु किनभने म ख्रिस्टको लागि छु। त्यस कारणले पक्का ख्रिस्चियन र हो कि होइन भन्ने कुरा यसरी चिन्न सकिन्छ। अनि कतिचोटि एउटा अर्को समस्या मान्छेहरूमा, त्यो कुरा एकदमै बुझ्न जरुरी छ, किनभने धेरै जस्तो मान्छेहरू चाहिँ आफ्नो शक्ति र क्षमतामा, आफ्नो ट्यालेन्ट र शिक्षामा, आफ्नो खुबीमा घमण्ड गरिराखेको हुन्छ। तपाईँले त्यस्तो मान्छे नि कहिलेकाहीँ भेट्नुहुन्छ, जब कोही मान्छे आफैमा भरोसा गर्छ, आफ्नै घमण्ड गर्छ, आफ्नै बलमा, त्यो त आफ्नै बलमा भरोसा गरेको, उसको लागि अनुग्रह प्राप्त हुँदैन। यो एउटा महत्त्वपूर्ण विषय हो। अनि तपाईँले प्रशस्त मान्छे यस्तो भेट्नुहुन्छ, किनभने संसारले त्यही सिकाउँछ। ख्रिस्टमा आफैलाई मरेको नठानेको मान्छे त्यस्तो हुन्छ, त्यस्तो मान्छेलाई जहिले पनि उसको आफ्नो उपलब्धि के छ, उसको लागि पद कहाँ छ, उसको रेपुटेसन कहाँ छ, उसको उसको लागि फाइदा के छ, त्योभन्दा दाहिने बायाँ उसले हेर्दैन। उसले जहिले पनि हिसाब किताबमा जान्छ। तपाईँले धेरै क्रिस्चियन यस्तो देख्नुहुन्छ, तर तपाईँलाई एउटा कुरा क्लियर म आज के भन्छु भने नि, तपाईँ म हामी सबैको लागि त्यस्तो मान्छे ख्रिस्टको अनुग्रह चिनेको छैन, सायद मुक्ति पनि पाछै छैन, त्यो परमेश्वरलाई थाहा छ। यो कुरा हामीलाई थाहा हुनु पर्यो। त्यसैले जो मान्छेले म चर्च गाछु, प्रचार गरेका छु, पास्टर पनि हुँ भन्दैमा त्यो मान्छे मुक्ति पाएको र परमेश्वरको अनुग्रहमा खडा भएको भन्ने होइन। परमेश्वरको अनुग्रहमा खडा हुने मान्छे चाहिँ संसारलाई होइन कि परमेश्वरलाई प्रेम गर्छ, उसको जीवनमा त्यसको फल देखिन्छ। सो दिस इज द गस्पल वी बिलिभ, यु नो। त्यो कुरोलाई दाहिने बायाँ हामीले गर्नै हुँदैन। तपाईँले यति धेरै क्रिस्चियन भेट्नुहुन्छ कि नामधारी, तिनीहरू एक दिन परमेश्वरको अगाडि खडा हुन्छन्, येशु ख्रिस्टको अगाडि उनीहरूले हिसाब दिनुपर्छ। उनीहरूको पाप त क्षमै भएको हुँदैन। जति त्यो भन्छ नि कोनि केको न्यानो भन्छ नि, त्यति न्यानो पनि होइन, किनभने यहाँ पनि त्यो खालि लोभ र लालचले गर्दा ऊ चाहिँ त्यो अशान्तिमै जिएको हुन्छ। अनि परमेश्वरलाई भेट्ने कुरा त छोड्दिनु। त्यस कारणले यो कतिचोटि मान्छेहरूलाई यो कुरा सम्झाउनु पर्ने हुन्छ कि ता मान्छेहरूले पश्चाताप गरोस्, मान्छेको मन बदलियोस्। सो प्रभुमा बलियो हुनु हो भने पहिलो कुरा चाहिँ आफैलाई चाहिँ आफ्नो कमजोरीलाई मानेर, आफू चाहिँ आफैमा भएको घमण्ड र आफैमा भएको म चाहिँ केही हुँ भन्ने कुरालाई त्याग्न सक्नुपर्छ, मर्न सक्नु, संसारको लागि त्यो मर्न सक्नुपर्छ, त्यसलाई स्वीकार गर्न सक्नुपर्छ। अनि मात्र तपाईँ र म मा चाहिँ परमेश्वरको यो अचम्मको अनुग्रह प्राप्त हुन्छ र त्यो अनुग्रहमा हामी निर्धक्क भरपुरीको जीवन पाउन सक्छौँ। यो कुरो बाइबलमा प्रष्ट छ। एउटा एउटा एकदमै पापी भनेको के हो, त्योभन्दा कुरूप एउटा कोर लागेको मान्छे भनेको चाहिँ पापी भन् त्यो कोर लागेको मान्छे भन्दा पनि त्यो पापी चाहिँ कुरूप हो परमेश्वरको अगाडि, किनभने त्यो पाप चाहिँ परमेश्वरको विरुद्ध हो। त्यस कारणले पापले नै परमेश्वर र मानिसको बिचमा शत्रुता ल्याएको हुन्छ। अनि त्यो पाप जुन दिनसम्म त्यो मान्छेले त्याग्न चाहँदैन, जुन दिनसम्म त्यसलाई पक्रिराख्छ अथवा त्यसलाई गरिराख्छ, परमेश्वर त्यसप्रति त क्रोधित हुनुहुन्छ नि, परमेश्वर प्रेम हुनुहुन्छ, तर रोमी एक अध्यायमा परमेश्वरको क्रोधको बारेमा नि छ। 1, 2, 3 अध्यायसम्म नै त्यहाँ कसरी पाप प्रति पापीहरू चाहिँ कसरी परमेश्वरलाई पनि खोज्दैनन् भन्ने कुरा हामीले त्यहाँ देख्दछौँ। केवल ख्रिस्ट येशूले मात्र उसलाई उद्धार गर्न सक्नुहुन्छ। त्यसकारणले पहिलो कुरा चाहिँ उसले परमेश्वरको अनुग्रहमा खडा हुन, परमेश्वरको अनुग्रहबाट शक्ति पाउन चाहिँ आफ्नो कमजोरी स्वीकार्नुपर्छ, आफ्नो पाप स्वीकार्नुपर्छ। परमेश्वरको अगाडि एउटा क्षमाको आवश्यकता भएको एउटा पापीको हिसाबले हामी जानुपर्छ। घमण्ड, म चाहिँ जो मान्छे पश्चातापी हृदयले जाँदैन परमेश्वरकोमा, ऊ परमेश्वरको योग्यको हुन सक्दैन। त्यस कारणले यो कुरो एकदमै महत्त्व, किनभने कोही कोही मान्छेलाई चाहिँ यो पापको बारेमा त्यति ज्ञानै छैन। धेरै मान्छे भेटेको छु अनि उनीहरूलाई पाप, त्यस कारणले सुसमाचारमा चाहिँ पापको बारेमा छ, किनभने येशु ख्रिस्ट चाहिँ पापको दण्ड तिर्न संसारमा आउनुभयो अनि मान्छेले पापबाट क्षमा पाउनुपर्छ, पापको शक्तिबाट स्वतन्त्र हुन पाउनुपर्छ अनि मात्र परमेश्वरको सम्बन्धमा पवित्रतामा आउनु सक्छ। सुसमाचारमा पाप छैन भनेदेखि, पापको कुरा छैन भनेदेखि त्यो सुसमाचारको जरुरी छैन, किनभने येशु ख्रिस्ट हामीलाई पापबाट छुटकारा दिन उहाँ नै पाप बनिदिनु भयो, पापको पापीको सट्टा मरिदिनु भयो, दुःख भोगिदिनु भयो। त्यस कारणले त्यो कुरो हामीले विचार गर्नुपर्छ। त्यसैले उहाँको अनुग्रहमा खडा हुनलाई चाहिँ हामी ख्रिस्ट येशूमा विश्वासद्वारा हाम्रो पाप क्षमा मागेर, अनि भर्खरै हामीले रोमी 5:1-2 पढेको थियौँ। अब तेस्रो कुरा चाहिँ, चौथो कुरा चाहिँ तपाईँलाई मैले 2टा पोइन्ट अर्को छ। चौथो पोइन्ट भनेको चाहिँ अरूलाई सुम्पिदिने, अनि त्यो चाहिँ तपाईँलाई यहाँ 2:2, वास्तवमा यो 2:22 भनेर मैले धेरै वर्षसम्म नेपालमा हुँदासम्म मेरो तालिम, मेरो सेवकाईको मुख्य लक्ष्य चाहिँ तिमोथी 2:22 भन्थ्यो, 2:22, टिम 2:22 भनेर भन्थ्यो। यो दोस्रो तिमोथी 2:2 चाहिँ एउटा महत्त्वपूर्ण मिसन हो, महत्त्वपूर्ण परमेश्वरको आज्ञा हो। यहाँ चाहिँ धेरैजना साक्षीहरूको उपस्थितिमा तिमीहरूले मबाट जे कुरा सुनेका छौ, अब यहाँनिर कतिवटा पक्ष छ यहाँ तपाईँले विचार गर्नुभएको छ। पहिलो कुरा चाहिँ पावल एउटा पक्ष भयो जसले चाहिँ कुरा गरेको थियो, सुन्ने चाहिँ को छ, तिमोथी दोस्रो पक्ष भयो, अनि त्यो सुन्ने त्यो बिचमा चाहिँ अरू मान्छेहरू उपस्थिति साक्षी चाहिँ को को थिए, धेरै अरू मान्छे थिए, होइन? त्यस कारण त्यहाँ 3टा पक्ष भयो। त्यसपछि त्यो कुराहरू सुनेको कुराहरू चाहिँ अरूलाई पनि सिकाउन सक्ने, अब यो अरू भनेको चाहिँ फेरि त्यो चौथो विषय भयो, चौथो मान्छे भयो, सिकाउन सक्ने मान्छेहरू 5औँ मान्छे भयो, अनि ती सिकाउन सक्ने मान्छेहरूको बारेमा चाहिँ तिनीहरू चाहिँ विश्वासयोग्य र सिकाउन सक्ने, 2टा गुण छ तिनीहरूमा। विश्वासयोग्य अङ्ग्रेजीमा रिलायबल भन्छ, लोयल पनि भन्छ, फेथफुल पनि भन्छ, त्यो जे भनेको त्यो कुरा पुरा गर्ने, त्यस कारणले हामीले जे भन्छौँ त्यो पुरा गर्नुपर्छ। ती मान्छेहरूलाई सुम्पिदेऊ, यो कुरो एकदम महत्त्वपूर्ण छ। अनि वास्तवमा यो सुसमाचारको सुरक्षाको सबभन्दा जड भनेकै त्यो सुसमाचारको सत्यतालाई यस्तो खालको सामर्थ्य विश्वासयोग्य रिलायबल मान्छेहरूलाई सुम्पिदिनु पर्यो जुन कुरा चाहिँ उनीहरूले अरूलाई सिकाउन सकोस्। त्यो किसिमले चाहिँ सुसमाचारको सत्यता चाहिँ एउटा व्यक्तिबाट अर्को व्यक्तिमा, एउटा समाजबाट अर्को समाजमा, एउटा पुस्ताबाट अर्को पुस्तामा, एउटा शताब्दीबाट अर्को शताब्दीमा सर्दै जान्छ, होइन? पावलले तिमोथीलाई भनेको दोस्रो निर्देशन चाहिँ हामी यहाँनिर पाउँछौँ। अर्को शब्दमा भन्नुपर्दा चाहिँ अरूलाई सुम्पिदिनु पर्यो, जो मान्छेहरू चाहिँ भरपर्दो छ, रिलायबल छ, त्यो सुसमाचार तिनीहरूलाई सुम्पिदिनु पर्यो ताकि उनीहरूले त्यो चाहिँ अरूलाई बाँड्न सकोस्। एउटा कुरा तपाईँलाई म यसमा के भन्न चाहन्छु भने नि, मण्डलीको मान्छेहरू सबैलाई यो कुरा भन्न जरुरी छ, यो आज्ञा पास्टरको लागि मात्रै होइन, यो सुसमाचार, परमेश्वरको सुसमाचारको सत्यता अरू मान्छेहरूलाई सुम्पिदिने कुरा चाहिँ पास्टरले मात्रै गर्ने कुरा होइन, अथवा प्रचारकले मात्रै गर्ने कुरा होइन, यो हरेक विश्वासीको लागि हरेक समयमा हरेक ठाउँमा गर्ने कुरा हो। यो कुरो सबैले बुझ्नु पर्यो। त्यो एउटा अर्को कुरा चाहिँ त्यो यहाँनिर होइन परमेश्वरको हो। त्यसैले पावलले चाहिँ यहाँनिर तिमोथीलाई यो आज्ञा दिइराखेको छ, तर यो चाहिँ सबै क्रिस्चियनहरूको लागि सबै ठाउँमा सबै मान्छेहरूलाई परमेश्वरको सुसमाचार सुम्पिने काम, त्यो आज्ञा चाहिँ यहाँ प्रष्टसँग भनिएको कुरालाई हामीले बुझ्नु पर्यो। अनि यहाँनिर त्यो कुरा भनेको चाहिँ तीहरूलाई सुन, जे कुरा सुनेका छौ, त्यो जे कुरा भनेको चाहिँ तपाईँलाई मैले यहाँ एउटा दोस्रो तिमोथी 1:14 यहाँनिर मैले अङ्ग्रेजीमा तपाईँलाई यो पद यहाँ राखेको छु, गाड थ्रु द होली स्पिरिट हु डुवेल्स इन अस। त्यो परमेश्वरको सत्य सुसमाचारलाई चाहिँ गाड गर्ने, सुरक्षा गर्ने केद्वारा? होली स्पिरिट डुवेल्स इन अस, पवित्र आत्मा जो हामीमा रहनुहुन्छ त्यसको शक्तिमा। अब यहाँनिर कुरा के आउँछ भनेदेखि नि, पवित्र आत्मा हामीमा रहनु भएको कुरा हामीलाई थाहा छ। यो एकदमै हरेक व्यक्तिको लागि प्रश्न हो नि। 24 घन्टा हर पल हर समय पवित्र आत्मा हामीमा रहनुहुन्छ नि, तर त्यो रहनु भएको मान्छे कस्तो हुन्छ? उसले पाप गर्दैन नि, गरिराख्दैन, कहिलेकाहीँ परीक्षामा पर्नु सक्छ, तर रात जाँदैन उसको, कसैको बारेमा खराबी सोच्दैन, कसैको बारेमा गलत कुरा गरेर फसाउने काम गर्दैन, कुनै कुरा झुटा गर्दैन। आज एउटा झुट्टा बोलेछ, भोलि त्यो झुट्टालाई त्यसै दबाएर राख्दैन, त्योलाई उसले जब उसलाई थाहा हुन्छ मैले गलत गरेँ, कसैको पैसा लिएँ, कसैलाई दुःख दिएँ, उसले गएर त्यो कुरा मिलाउनु पर्यो, त्यो क्रिस्चियन हो। नत्र भने पवित्र आत्मालाई सन्ताप भयो, त्यहाँ पवित्र आत्मा रहनुहुन्न। अनि यहाँ सबभन्दा ठुलो समस्या चाहिँ के छ भनेदेखि नि, जे जे भएको छ केही नभएकै जस्तो गरेर बसिरहेको हुन्छन् मान्छेहरू, उनीहरूले के पनि गरिरहेको हुँदैन, त्यो ठुलो समस्या हो। त्यो खालको शिक्षा नभएको हुनाले तपाईँलाई म के भन्छु भनेदेखि, यो क्रिस्चियन इतिहासमा प्रशस्त समयमा प्रशस्त मान्छेहरू नामधारी नै छन् क्रिस्चियनहरू, तर जब जागृति आउँछ पवित्र आत्माद्वारा मान्छेहरूलाई फेरि यो पश्चातापको कुरा आउँछ, अनि बल्ल त्यहाँनिर परमेश्वरको मण्डलीमा यो मानिसहरू परमेश्वरमा समर्पित भएको मान्छेहरू आउँछन्। त्यसले तर धेरै जस्तो मान्छेहरू क्रिस्चियन भन्ने नाम मात्र हो, मण्डली जान्छन्, काम पनि केही गर्छन्, तर हृदय प्रभुमा प्रभुमा छैन। उसले गरेको प्रेम, पहिलो प्रेम प्रभुलाई गर्ने मान्छेले के गर्छ, अरू कुनै कुराको लागि उसले ध्यान दिँदैन। उसको एउटै उद्देश्य जीवनमा पावलको जस्तो प्रभुलाई प्रसन्न बनाउने, बुझ्नुहुन्छ? त्यस कारणले यो कुरा मैले तपाईँलाई यहाँ, अनि त्यो त्यो सत्यता भनेको चाहिँ यहाँ के लेखेको छ, द ट्रेजर विच हेज बिन इन्ट्रस्टेड टु यु। यो कुरा भनेको चाहिँ परमेश्वरको सुसमाचार जो छ, त्यो ट्रेजर माटोको भाँडामा भन्ने पनि लेखेछ, विच हेज बिन इन्ट्रस्टेड भने तिम्रो भरोसामा सुम्पेको छ तिमीलाई, त्यो कुरो चाहिँ अरूलाई सुम्पिनु पर्यो। त्यसैले परमेश्वरको वचनको सुरक्षा चाहिँ कसरी हुन्छ भन्दाखेरि, पवित्र आत्माकै शक्तिमा, हाम्रो शक्तिमा होइन, अनुग्रहको शक्तिमा, त्यसमा जिउनु पर्यो र त्यो कुरो अरूलाई बाँड्नु पर्यो। तपाईँहरूमा त्यसमा जिउँदैनौँ भने पनि त्यसको सुरक्षा भएन। सबभन्दा ठुलो कुरा त के छ भनेदेखि, यो वचनको सुरक्षाको सम्बन्धीमा, सत्यको सुरक्षाको सम्बन्धमा कुरा गर्दै गर्दाखेरि एउटा शब्द अङ्ग्रेजीमा भन्छ वाटर डाउन भन्छ। वाटर डाउन भनेको चाहिँ सुसमाचार अथवा परमेश्वरको वचनलाई चाहिँ लुज बनाउने, फितलो बनाउने, अथवा पक्का जे छ त्योभन्दा अलिकति फरक, होइन? तपाईँले बुझ्नुहुन्छ होला वाटर डाउन। अब यहाँ म चिया खाँदैछु, यहाँ चिया चाहिँ कडा रङ पनि हुन्छ, अनिखेरि अलिक बढी चिया चाहिँ कम, अरू कुरा बढी छ भने के हुन्छ, चियाको स्वाद कम आउँछ। परमेश्वरको वचन वाटर डाउन भनेको चाहिँ के हो, सत्य वचन जे छ त्यही विश्वास नगरेर आफ्नो जीवनमा के फिट हुन्छ त्यतातिर लगेको, आफ्नो इच्छालाई पुरा हुने कामतिर लगेको, जस्तै गर्दाखेरि यो चाहिँ मान्नु परेन। जस्तो धेरै मण्डलीमा यस्तो कुराहरू देखिन्छ, जस्तो पापकै सम्बन्धमा पनि, होइन, मान्छेसँगको सम्बन्धमा पनि, पक्का प्रभुलाई प्रभुको वचन पछ्याउने कि, सो लोयल टु द अथोरिटी अफ द स्क्रिप्चर भन्छ अङ्ग्रेजीमा, त्यसकारणले त्यो कुरा एकदमै महत्त्वपूर्ण छ। सो चेलापन अथवा मानिसहरूलाई अगुवापनमा हुर्काउनु अथवा उनीहरूको जीवनमा चाहिँ परमेश्वरको यो सुसमाचारको सत्यतालाई सुरक्षा दिने कुरा गर्नुको लागि चाहिँ हामीले कसरी गर्न सक्छौँ, कस्ता मान्छेहरूबाट गर्न सक्छौँ, त्यसको सम्बन्धमा तपाईँलाई मैले यहाँ चारवटा पोइन्ट बाँड्न चाहन्छु। त्यो चाहिँ हामीले अगुवा छान्दाखेरि चेलापन, चेला छान्दाखेरि तपाईँ जो मण्डलीमा हुनुहुन्छ, नयाँ मण्डली चाहिँ तपाईँले अगुवा छान्नु पऱ्यो। एकैचोटि त मान्छे अगुवा भएको हुँदैन। तपाईँले उनीहरूलाई के हेर्नुहुन्छ तपाईँले उनीहरूलाई, होइन? त्यो कुरा चाहिँ तपाईँलाई मैले यहाँ भन्न खोजेको छु। पहिलो चाहिँ के छ, सिक्न चाहने आत्मा, टिचेबल स्पिरिट भन्छ। मैले धेरै जस्तो मान्छेहरू सिक्न चाहने भेट्दिनँ, थोरै मात्रै पाइन्छ। धेरै जस्तो मान्छेहरू तपाईँको अगाडि जे भन्ला, ऊ भित्र चाहिँ आफ्नो जे विचार छ त्यसैमा हुन्छ। कहिले पनि परमेश्वरको वचनप्रति समर्पित भएर त्यसको भोक, अर्को चाहिँ विनम्र हृदय, हम्बल हार्ट, धेरै जस्तो मान्छे पाइँदैन। अगाडि ठिक्क पार्ला, त्यो पनि तपाईँले उसलाई सहायता गरिरहनु भएको छ भने। तपाईँबाट उसले केही पनि नपाउने हो भने के गर्छ? तपाईँलाई त त्यो कोनी केको खुवाए जस्तो फालिदिन्छ। तर क्रिस्चियनिटीमा चाहिँ यो हुन सक्दैन, यो बनावटी हुन सक्दैन क्या। यो खाँटी हुनु पर्यो। यो खाँटी को हुन्छ? जसले खाँटी वचन विश्वास गर्छ। अनि तपाईँलाई जो मान्छेले सुसमाचार सुनायो त्यो मान्छे खाँटी छैन भने कहिलेकाहीँ तपाईँमा पनि खाँटीपन आउन सक्छ। त्यो खाँटी आउने के गर्नु पर्यो? वचनमा फेरि गएर आफैलाई परमेश्वरको अगाडि पुरा समर्पित गर्नु पर्यो। अर्को तेस्रो कुरा चाहिँ आत्मिकी वरदान। सो कुनै पनि व्यक्ति तपाईँले चाहिँ चेलापनमा हुर्काउन चाहनुहुन्छ अथवा अगुवा छान्न चाहनुहुन्छ भनेदेखि उसलाई तालिम दिनुभन्दा पहिला तपाईँले हेर्ने विषयहरू यो टिचेबल स्पिरिट, होइन? जस्तो बेथानी अनुग्रह मण्डलीमा हामीले एउटा के भन्छ त्यसलाई, चर्च टिम भनेर खडा गरेको छौँ। त्यो चर्च टिमको सबै मान्छे अगुवाको भूमिका, के अरे, अगुवामा नियुक्ति भइसकेका छैनन्, अभिषेक भइसकेका छैनन्। हामीले के गरिरहेछौँ, हेरिरहेछौँ। सो वाट आई वान्ट टु सी, कुनै पनि व्यक्ति योग्य परमेश्वरमा समर्पित साँचो अगुवा हुने हो भने पहिलो कुरा ऊ चाहिँ टिचेबल हुनु पऱ्यो, दोस्रो कुरा ऊ चाहिँ हम्बल हुनु पऱ्यो, विनम्र हुनु पऱ्यो। नम्र भनेको के हो भने त्यसको ठुट्टै शिक्षा छ, फेरि आज तपाईँलाई मैले भन्नु भ्याउँदिनँ। अर्को आत्मिकी वरदान, एभिडेन्ट स्पिरिचुअल गिफ्ट भनेको चाहिँ उसको जीवनमा कुनै वरदान देखिन्छ। अनि चौथो कुरा विश्वासयोग्य आत्मा भनेको चाहिँ लोयल, फेथफुल, रिलायबल, विश्वासयोग्य, होइन? जे कुरा भन्छ त्यो पुरा गर्छ, कहिले पनि पछि हट्दैन। जुन कुरा सत्य छ त्यसको पछाडि, होइन? अब जब अप्ठ्यारो परिस्थिति आयो, जब आफूलाई फाइदा नहुने भयो, अर्कै बाटो जाने मान्छे फेथफुल हुँदैन। सो पवित्र आत्माको सहायताद्वारा हामीलाई सुम्पिएको सत्य वचन सुरक्षित राख्न, अनि ती सत्य वचन दोस्रो पुस्तालाई सुम्पन परमेश्वरले हामीलाई यो सेवा दिनुभएको छ, यो बोलावट दिनुभएको छ। त्यसैले तपाईँ यदि प्रचारक हुनुहुन्छ, शिक्षा दिने हुनुहुन्छ भनेदेखि अरू कसैलाई तपाईँले यो परमेश्वरको वचन बाँड्ने यो खालको बोलावट पुरा गर्ने कुरा त हरेक व्यक्ति, मैले भने कुनै पनि व्यक्ति, चाहे घरमा काम गर्ने आमा होस् अथवा कसैको श्रीमती होस् अथवा अफिसमा काम गर्ने हाकिम होस् अथवा सबभन्दा सानो काम गर्ने मान्छे होस्, के हुन्छ, चौकीदार होस्, चाहे जोसुकै होस्, त्यो सबै मान्छे के हुनु पर्यो, यो परमेश्वरको शिक्षा सुसमाचारको अरू मान्छेलाई कम्युनिकेट गर्ने, अरूलाई बाँड्ने, अरूलाई सुनाउने हुनु पर्यो। किनभनेदेखि रोमी 10:17 के छ, विश्वास सुनाइबाट आउँछ, सुनाइ चाहिँ परमेश्वरको वचनबाट आउँछ। कसैले परमेश्वरको वचन प्रचार गर्ने नै छैन भने मान्छेले कसरी सुन्छ, सुन्नै पाएन भने विश्वास कसरी गर्छ भन्ने कुरा त्यहाँ छ। त्यसैले यो एउटा कुरा सबै मान्छेले बुझ्नु पर्यो, हरेक मान्छेलाई, मण्डलीमा पढेको नपढेको जोसुकै होस्, बुझ्नु पऱ्यो कि उनीहरू जब ख्रिस्टमा आउँछ उनीहरूको बोलावट एउटा के हो त भन्दा ख्रिस्टको सुसमाचारको सत्यतालाई जिउने त छँदैछ, नत्र फाइदा छैन, अरूलाई पनि बाँड्ने। उसको लेभलको मान्छेलाई, होइन यो कुरो हरेक मान्छेले बुझ्नु पऱ्यो। अर्को कुरो, जब तपाईँले कुनै, मैले अघि सुरुमा भनेको, कुनै चेलाको रूपमा कसैलाई मेन्टोर गर्न चाहनुहुन्छ, कसैलाई हुर्काउन चाहनुहुन्छ भनेदेखि तपाईँको जीवन चाहिँ वचनद्वारा उदाहरण भएको हुनुपर्छ। पहिलो कुरा, आफ्नो जीवन अरू विश्वासयोग्य मानिसहरूलाई हामीले समर्पण गर्नुपर्ने हुन्छ, होइन? हामीलाई सुम्पिएको सत्य कुरा चाहिँ अरूलाई सुम्पिने काम हामीले सिक्नुपर्ने हुन्छ। तर मैले अघि यो चारवटा पोइन्ट चाहिँ, हरेक व्यक्ति परमेश्वरको लागि उहाँको सेवामा बोलावट को जवाफ दिन चाहन्छ भनेदेखि यो कुरा हुनु पर्यो। योभन्दा अरू कुरा पनि धेरै छन्, म तपाईँलाई अगुवा भने कस्तो हुन्छ भन्ने बारेमा अरू पनि कुरा धेरै भन्न सक्छु। आजकोमा तपाईँलाई यो चारवटा पोइन्ट मैले राखेको छु, अनि यो चारवटा पोइन्ट छैन भने कुनै पनि मान्छे, किनभने बाइबलमा के छ भने नयाँ मान्छेलाई चाहिँ अगुवामा ल्याउनु हुँदैन, किनभने त्यसले समस्या हुन्छ, हतार गर्नु हुँदैन भन्ने कुरा छ, किनभने यो कुरा हुनु पऱ्यो नि त उसमा, होइन? अनि यो सबै कुरा परमेश्वरको अनुग्रहमा उसले प्राप्त गर्छ, उसको आफ्नै शक्तिमा हुँदैन, उसको आफ्नै शिक्षामा हुँदैन। कहिलेकाहीँ मण्डलीमा के छन् भने, मैले धेरै यस्तो पनि देखेको छु, कोही कोही मान्छे अलिक पढाएको छ, अलिक ह्यान्डसम छ, लैखुवाइ छ, अनि बोल्न सक्छ, उसलाई अगुवा बनाइदिनु पऱ्यो। मैले, म बेथानीमा अगुवा, के अरे, पास्टर हुँदा धेरैचोटि यस्ता मान्छेहरू मलाई अगुवा बनाइदिनु पऱ्यो भनेर आएका छन्। अनि मैले उहाँहरूलाई पहिलो शब्द के भन्थ्यो भने, तपाईँले मलाई भन्न नआएको भए सायद तपाईँ छिटै क्यान्डिडेट हुनुहुन्थ्यो होला अगुवा हुने। आज जुन तपाईँले मलाई भन्नुभयो यसले तपाईँलाई पछाडि हटायो, किन अब तपाईँ अगुवा म हत्तपत्त बनाउँदिनँ। तपाईँले त्यस कुरो सिक्नु भएको छ? मेरो आफ्नो हिसाब किताबमा चाहिँ कुनै पनि व्यक्तिमा मेरो कुनै पनि भेदभाव छैन। यो कुरा त्यो व्यक्तिमा छैन भने त्यो मान्छेलाई मैले अगुवा बनाउँछु। जो मान्छे आफै अगुवा हुनु खोज्छ नि, त्यो त परमेश्वरको सेवा होइन, उसले आफ्नै सेवा गर्दैछ, ऊ आफ्नो रेपुटेसन बढाउनु खोज्छ, त्यो त ढ्याक्कै गलत भइहाल्यो। त्यसैले मण्डली भनेको चाहिँ यो राजनीतिको पार्टी होइन क्या, एकदम फरक, त्यो त्यो विचार गर्नुपर्छ। संसारको मान्छेहरू चाहिँ के हुन्छ, बढी भोट हालेपछि त्यसैले जित्छ। मण्डलीमा चाहिँ पापीहरूले बढी भोट हाल्यो भने के मण्डलीमा अर्कै पास्टर हुन्छ? हुँदैन नि। मण्डलीमा परमेश्वरको मान्छे हुनुपर्छ, पवित्र मान्छे हुनुपर्छ, त्यो भोटसँग सम्बन्ध हुँदैन। त्यसैले इट्स भेरी डिफरेन्ट थिङ। जो मान्छेले जे गर्छ त्यसको जिम्मेवारी उसले बोक्नुपर्छ। त्यसैले होइन, परमेश्वरको अनुग्रहको सामु हामी जहिले पनि खडा हुनुपर्छ। अनि जब परमेश्वरको अनुग्रहमा, जसै परमेश्वरको अनुग्रहको बारेमा तपाईँले बताउँदै हुनुहुन्छ भने अरू मानिसहरूले तपाईँको जीवनमा परमेश्वरको अनुग्रह अनुसारको उदाहरण देखिनु पर्यो, तपाईँमा विजय जीवन देखिनु पर्यो। तपाईँले गरेको, तपाईँको जीवनमा विरोध आयो, कसैले झगडा निकाल्यो, तपाईँले त्यसलाई कसरी समाधान गर्नुभयो, त्यहाँ तपाईँको पक्षपात, निष्पक्षता कस्तो छ, त्यहाँबाट तपाईँलाई, तपाईँले अनुग्रह प्रस्तुत गर्नुहुन्छ। कसैले विरोध गर्यो होइन, कुनै कुरामा तपाईँ असफल हुनुभयो, तपाईँले त्यसलाई कसरी ह्यान्डल गर्नुहुन्छ? असफल हुन्छ नि त, असफल हुने बित्तिकै खत्तम हुँदैन, किन हाम्रो शक्तिमा त हामी असफलै हुन्छौँ। तर जब परमेश्वरमा भरोसा गर्छौँ, उहाँको बोलावट अनुसार छ भने चाहिँ उहाँले हामीलाई विजय दिनुहुन्छ। त्यसैले यो सबै कुराद्वारा तपाईँ हामी अनुग्रहमा छौँ कि छैनौँ भन्ने कुराको प्रमाण दिन्छ, जाँच दिन्छ। वास्तवमा पावल निराश हुँदा अथवा आनन्दित हुँदाखेरि, सतावट खप्दाखेरि, दुःख खप्दाखेरि, यो सबै कुरा चाहिँ तिमोथीले देखिराखेको थिए। अनि हामीले अघि के पढेको थियौँ यहाँनिर भन्दाखेरि, धेरैजना मानिसहरूको साक्षीको उपस्थितिमा तिमीले मबाट जे कुरा सुनेका छौ, पावलबाट तिमोथीले सुनेका मात्रै होइन कि पावलको टोटल जीवनै एउटा ऐना जस्तो तिमोथीले हेरिरहेको थियो नि त, सबै देखिरहेको थियो नि त। त्यसैले त्यो सबै परिस्थितिमा, पावलको जीवनमा तिमोथीले देखेको कुरा के हो भन्दाखेरि, परमेश्वरको अनुग्रहको शक्ति। जब परमेश्वरको अनुग्रहमा कोही मान्छे बलियो भएर खडा हुन्छ, त्यसपछि कुनै संसारको कुराले रोक्न सक्दैन, सुसमाचार फैलिने काम सुरु हुन्छ। त्यो कुरो तिमोथीले देखेको छ। उनले उनले चाहिँ धेरै मानिसहरूको जीवन सुसमाचारले बदलिएको पनि देखेका छन्, समाज परिवर्तन भएको देखेका छन्। त्यसकारणले यहाँनिर पावलले के गर्दछ, त्यही कुराहरूलाई सम्झाउँदैछ तिमोथीलाई। धेरैजना साक्षीहरूको बिचमा मैले भनेका कुराहरू जुन तिमीले देखेका छौ, मैले भनेका कुराहरूको प्रभाव देखेका छौ, मान्छेहरू विश्वासमा पश्चाताप गरेर आएको देखेका छौ, मानिसहरूमा त्यो बदलाव आएको देखेको छौ, होइन? अनि त्यही कुराहरू चाहिँ कसलाई सुम्पिदिने रे, ती मान्छेहरू जो रिलायबल छन्, विश्वासयोग्य छन्, रिलायबल भरपर्दो, अनि जो सिकाउन सक्ने छन्। अनि यहाँ महत्त्वपूर्ण प्रश्न उठ्छ, कुनै पनि व्यक्ति भरपर्दो भनेर कसरी जानिन्छ? कुनै मान्छे भरपर्दो छै छैन भनेर कसरी, मलाई त थाहा हुन्छ को मान्छे भरपर्दो छ, मलाई थाहा छ। त्यही कारण म धेरै मान्छे अल्छी मान्छे म मन पराउँदिनँ। अब धेरै अल्छी छन् मान्छे, म पनि अलिअलि अल्छी छु, होइन? त अल्छी चाहिँ म सहनै सक्दिनँ, तपाईँलाई म यो कुरा आज भन्छु। अर्को कुरो, म पनि कहिलेकाहीँ ल म यसो गर्छु है भनेर बिर्सिन्छु, तर सिन्सियरली गर्न चाहन्छु। सधैँ बिर्सिने मान्छे पनि मलाई मन पर्दैन, कहिलेकाहीँ बिर्सिन्छ। जब कसैलाई कुनै कामको बारेमा एउटा आज्ञा के अरे एउटा सुझाव दियो, एउटा सल्लाह दियो, त्यो कमसेकम 90% 80% उसले गर्नुपर्छ, नगर्दा बिर्सिन्छ, सम्झाउँछ एकचोटि, होइन? सिन्सियर हुनु पऱ्यो क्या। वेन यु से आई विल डु, यु हेभ टु टेल युर सेल्फ, तपाईँले आफैलाई भन्नु पऱ्यो कि आई विल डु, अनि तपाईँले गर्नुहुन्छ। त्यो क्रिस्चियनिटीमा त्योभन्दा बाहिरी कुरा त हुनै सक्दैन। अनि कोही अगुवा हुन चाहन्छ, चेला हुन चाहन्छ, ख्रिस्टलाई पछ्याउन चाहन्छ भने यो सबै कुरा उसले बुझ्नुपर्छ। अनि त्यसकारणले यो चारवटा कुराहरू उसको जीवनमा हुन जरुरी छ। पहिलो कुरा चाहिँ टिचेबल स्पिरिट भनेर तपाईँलाई मैले भर्खरै भनेको छु, चारवटा कुराहरू, होइन? पहिलो कुरा चाहिँ सिक्ने, सिक्न चाहने आत्मा। जब मान्छेले सिक्नै चाहँदैन, धेरैजना मान्छे छन् सिक्न नचाहने, उनीहरू पहिले जानिसकेका छन्, आई नो, धेरै मान्छे छन्, त्यस्तो मान्छे अगुवा हुन सक्दैन। हामी जब अगुवाको खोजीमा हुन्छौँ, त्यस्तो व्यक्ति हुनु पर्यो जो चाहिँ सत्यताको निम्ति भोक भएको होस्, उसको मन चाहिँ नयाँ नयाँ कुरा पत्ता लगाउनलाई एकदम उत्कट इच्छा गर्ने व्यक्ति होस्, ताकि त्यो मान्छेले येशूलाई पछ्याउने कुरामा ऊ सिरियस हुन्छ। दोस्रो कुरा सिक्न चाहनेपछि, दोस्रो कुरा विनम्र हृदय। विनम्र भन्दाखेरि चाहिँ त्यो यो विनम्रताको बारेमा तपाईँलाई मैले धेरै कुरा आज व्याख्या गर्दिनँ। विनम्र व्यक्ति आफ्नो फाइदा भन्दा परमेश्वरको र अरूको फाइदालाई महत्त्व दिन्छ। जो मान्छे विनम्र छ, आफ्नो रेपुटेसन उसलाई मतलब हुँदैन। मण्डलीमा मान्छेहरू धेरै जस्तो झगडा पकडा भित्रभित्रै कुरा किन काट्छन् थाहा छ? उनीहरू आफ्नो एम्बिसन चाहिँ के हुन्छ भने, उनीहरू माथि भूमिकामा पुग्नु पर्यो, उनीहरू ठुलो हुनु पर्यो। तर तपाईँलाई म भन्छु, सायद यो उल्टा पर्छ तपाईँको सोचभन्दा। तपाईँले त्यो क्रुसमा टाँग्नु पर्छ। जो मान्छेले आफ्नो रेपुटेसन क्रुसमा टाँग्दैन, येसुको हुन सक्दैन। यो सुसमाचार मैले विश्वास गरेको, त्यस कारण तपाईँलाई म भन्छु, म त्यति ठुलो मान्छे त होइन, मैले कहिले पनि मेरो लागि भूमिका पद मागेको छैन। जे जे मेरो जीवनमा आयो परमेश्वरले मलाई ल्याउनु भयो, म त केवल पछ्याउने काम मात्रै गर्थेँ। अनि तपाईँ पछ्याएर हेर्नुहोस्, किनभने हामीलाई कसैले तुरुन्तै भूमिका दिएन, कसैले धन्यवाद भन्दैन, कसैले तपाईँको नामै सम्झेन, केही फरक पर्दैन। तपाईँले गरेको सेवा त मान्छेको लागि होइन नि त, परमेश्वरको लागि हो। त्यसैले मुख्य कुरा चाहिँ परमेश्वर र अरू मान्छेको फाइदाको लागि हामी हिँड्नु पर्यो, र आफ्नै फाइदा लागि हिँड्ने मान्छे चाहिँ परमेश्वरको लागि योग्यको हुँदैन। तेस्रो कुरा, आत्मिकी वरदानको पहिचान। मैले भनेको थिएँ आत्मिकी वरदान को पहिचान, एभिडेन्ट स्पिरिचुअल गिफ्ट। अब त्यो त कतिचोटि गाह्रो कुरा पनि छ, होइन? मान्छेले आत्मिकी वरदान भनेको कसरी जान्छ, मैले योभन्दा धेरै अगाडि सिकाएको पनि छु। अनि पावलले चाहिँ भरपर्दो विश्वासयोग्य व्यक्ति जसले अरूलाई पनि सिकाउन सक्ने भनेर भनेका छन् नि, त्यहाँनिर आत्मिकी वरदानको कुरा चाहिँ के छ भन्दा, सिकाउन सक्ने। विश्वासयोग्यता पनि वरदान हो, तर सिकाउन सक्ने यहाँ टिचिङ गिफ्ट भनेर यहाँनिर देख्दछौँ। उल्लेख गरेका छन्, आत्मिकी वरदान, शिक्षा दिने वरदान हो, होइन? अब अरू वरदान पनि हुन्छ, किनभने सेवाकाईमा त सबै व्यक्तिहरूको खाँचो हुन्छ। त्यसैले उनीहरूलाई तालिम दिनु, चेलापन हुनु मान्छेको आफ्नो वरदान पनि बुझ्न जरुरी छ। क्रिस्चियनहरूलाई अरूलाई सिकाउने सेवामा सामर्थ्य चाहिँ आत्मिकी वरदान, सिकाउने वरदान जो छ, सिकाउन सक्ने, जुन चाहिँ हामीले एफिसी 4:11 पदमा त्यहाँ 4-5 वटा वरदानको बारेमा त्यहाँ हामी देख्छौँ। त्यहाँ एउटा सबभन्दा अन्तिममा शिक्षा, पास्टर, टिचर भन्ने चाहिँ तपाईँले पाउनुहुन्छ। सुसमाचार एक ठाउँबाट अर्को ठाउँमा, एक व्यक्तिबाट अर्को व्यक्तिमा, एउटा पुस्ताबाट अर्को पुस्तामा, एउटा शताब्दीबाट अर्को शताब्दीमा त्यही प्रकारले, प्रभावकारी प्रकारले बढ्नको लागि के हुनुपर्छ? यो वरदानलाई प्रयोग गरेर विश्वासयोग्य प्रकारले सुसमाचारलाई एकले अर्कालाई पास गर्नु पर्यो। अब अन्तिम कुरामा हामी विश्वासयोग्य आत्मा, फेथफुल स्पिरिट, विश्वासयोग्य आत्मा भन्दाखेरि चाहिँ हामी त्यसलाई, त्यो विश्वासयोग्य आत्मा चाहिँ हामी खोजिरहेका हुन्छौँ, होइन? त्यस्ता मानिसहरूलाई खोजिरहेका हुन्छौँ जुन कुनै पनि अवस्थामा स्थिर भएर अघि बढ्दछन्, चाहे कष्ट परोस्, चाहे अप्ठ्यारो होस्, चाहे अभाव होस्, उसले आफ्नो विश्वास परमेश्वरको वचन उसले कतै पनि दायाँ बायाँ पार्दैन, ऊ चाहिँ निरन्तर विश्वासयोग्य हुन्छ, होइन? त्यसमा सामना गर्छ, परमेश्वरको इच्छामा ऊ अटल हुन्छ। अब कतिजना मान्छेहरू के हुन्छन् भनेदेखि हत्तनपत्त उनीहरू निराश भइहाल्छन्, मैले धेरै यस्तो देखेको छु। त्यो धेरै जस्तो मान्छे हामी के बुझ्दैनौँ भनेदेखि उनीहरूको खोज चाहिँ परमेश्वर नभएर आफ्नै फाइदा छ, त्यहाँ धेरै समस्या देखिन्छ। आई हेभ सिन अ लट अफ प्रब्लम। यहाँ हिजो अस्ति मात्रै एउटा चर्चमा गएको थिएँ मैले, त्यहाँ त्यो चर्च, त्यो बहिनी चाहिँ त्यो सन्डे स्कुलको लिडर रहेछ, अनि त्यहाँ एकजना अर्को लिडरले चाहिँ के कुरा गरेपछि त्यो उसले भने जस्तो भएन भने त्यो त्यो बहिनी चाहिँ त्यो चर्चमा आउनु छोडिदिएछ। अब त्यो अर्को चाहिँ मान्छेले क्षमा माग्नुपर्ने भनेको छ, अर्को मान्छेको गल्ती पनि छैन। अब यस्तो खालको समस्या के हुन्छ भनेदेखि, जब मान्छेले कुरो बुझ्दैन, सेवा चाहिँ कसैले मेरो कुरा होइन कि परमेश्वरको कुरा मान्नु पऱ्यो, म पनि त नम्र हुनु पऱ्यो नि। त्यसैले यहाँ धेरै कुराहरू छन्, होइन? त्यसैले यहाँ विश्वासयोग्य भनेर चाहिँ रिलायबल भन्ने कुरा चाहिँ हामीले अघि, लोयल, वफादार, यो लोयल भन्ने कुरा चाहिँ एकदमै अभाव भएको कुरा हो। लोयल व्यक्ति तपाईँले पाउनुहुन्न, एकदम अभाव छ, होइन? किनभने मेरो जीवनमा त म विश्वास गरेकै 43 वर्ष भयो, कतिजना मान्छेहरूलाई मैले हुर्काएको छु, होइन? धेरै जस्तो सुरुमा आफ्नै परिवारदेखि अहिलेसम्म पनि मान्छेलाई कसरी ख्रिस्टमा बढाउने भनेर म हिँडिरहेको छु, तर उनीहरू जब आफ्नो खुट्टामा उभिन्छ त मलाई त बिर्सिन्छ। हुन त मेरो सेवा गर्नुपर्ने होइन, कमसेकम परमेश्वरको इच्छा त गर न। लोयल्टी देखिन्छ क्या, एकदम एकैछिन। कुनै पनि व्यक्ति लोयल छैन भने अगुवा हुन सक्दैन। लोयल्टी नभएको, रिलायबल नभएको, त्योभन्दा केही विचार आउला, कुनै कुरामा आफ्नो विचार पनि आउला, कुनै कुरामा चित्त नबुझ्ला, त्यसको लागि ठाउँ छ नि बसेर छलफल गर्ने, प्रार्थना गर्ने। तर जहाँनिर आफ्नो रेपुटेसन, आफ्नो फाइदा हुँदैन, तुरुन्त अर्को विचार, उसको भित्र योजनै अर्कै हुन्छ, परमेश्वरको योजना कहाँ छ? जब परमेश्वरको योजना हुन्छ, मण्डलीका हरेक व्यक्तिहरू एकतामा आउँछन्। बाइबलमा एकतामा आउनुपर्छ भन्ने कुरा छ, एकले अर्कालाई प्रेम गर्नुपर्छ भन्ने कुरा छ। तर मण्डलीमा किन भित्रभित्र ग्रुप ग्रुप हुन्छ, भित्रभित्र अर्को अर्कै व्यक्ति हुन्छ, कहिले पनि बाहिर ठिक्क जयमसी छ, भित्रभित्र छैन? किन? किन उनीहरू आफ्नै योजना बनाइराखेका हुन्छन्, उनीहरूले खास सुसमाचार बुझेनन्, परमेश्वरको वचन बुझेनन्। यो सबभन्दा ठुलो समस्या हो, त्यही कारणले समस्या हुन्छ, मण्डली फुट्ने काम हुन्छ, किन परमेश्वरको वचन बुझेका छैन। त्यसकारण के हुनु पर्यो, यो 4 पोइन्ट्समा कुनै पनि मण्डलीको सेवामा परमेश्वरको बोलावटलाई एउटा अगुवाको भूमिका खेल्ने हो भनेदेखि चाहिँ उसमा सर्चिङ माइन्ड भनेको चाहिँ उसको मन चाहिँ सत्यतालाई खोज्ने भोक हुनु पर्यो, उसको हृदय चाहिँ विनम्र हुनु पर्यो, होइन? अनि उसमा कुनै न कुनै परमेश्वरको आत्माको वरदान देखिन्छ, ऊ चाहिँ एउटा लोयल, वफादार, फेथफुल व्यक्ति हुनु पर्यो। आज एउटा व्यक्तिसँग छ, भोलि त्यसलाई चाहिँ लात्ताले हानेर अर्को व्यक्तिको पछि लाग्छ नि, त्यो त्यसलाई अवसरवादी भन्छ नेपालमा, खासमा अवसरवादी, होइन? अनि त्यस्तो व्यक्तिहरू जब हामी त्यस्तै असल मान्छेहरू फेला पार्छौँ, अनि त्यो मान्छेहरूमा हामीले के गर्छौँ, हाम्रो स्रोत, आर्थिक कुरा, हाम्रो विश्वास, हाम्रो अनुभव, हाम्रो विजडम, सब कुरा त्यसमा हामी इन्भेस्ट गर्छौँ। हामी भरोसा विचार गर्छौँ कि म चाहिँ परमेश्वरको योग्य एकजना अगुवालाई खडा गर्छु। तर के हुन्छ, उसले कुरा बुझ्दैन नि। अब यति उमेर भएपछि चाहिँ केही अनुभव त्यस्तोको हुँदो रहेछ। सबै मान्छेलाई खराब भन्दिनँ, कोही कोही मान्छे राम्रो पनि भेटिन्छ, तर प्राय चाहिँ भेटिँदैन। त्यो मेरो अनुभव हो। अब तपाईँले कतिको कोसिस गर्नुभएको छ अगुवा उत्पादन गर्ने, तपाईँलाई यो शिक्षा म दिइरहेको छु। तर पावलले तिमोथीलाई भनेका कुराहरू चाहिँ यो हो, वफादार हुनु पर्यो। जसरी पावलले तिमोथीलाई मेन्टर गरेका थिए, येशु प्रभुले 12 जना चेलालाई मेन्टर गरेका थिए, वास्तवमा सत्यको रक्षा, सुसमाचारको सत्यतालाई कसरी एउटा व्यक्तिबाट अर्को व्यक्तिमा, एउटा पुस्ताबाट अर्को पुस्तामा, एउटा समाजबाट अर्को समाजमा, एउटा शताब्दीबाट अर्को शताब्दीमा लानु हो भने हामी विश्वासयोग्य भएर मण्डलीमा बाबाआमाले छोराछोरीलाई सिकाउनु पर्छ। त्यसकारण मैले मण्डलीमा एउटा नानीहरूको सेवा पनि एउटा सही हुनु पर्यो, उनीहरूलाई ख्रिस्ट चिनाउनु पर्यो। त्यो ख्रिस्ट चिनाउनलाई को हुन्छ, त्यसको टिचरहरू ख्रिस्टलाई चिनेको व्यक्तिहरू हुनु पर्यो। उनीहरूको आफ्नो जीवन ठिक हुनु पर्यो। जो मान्छे आफू परमेश्वरको वचनमा ठिक हिँडेको छैन नि, बाइबलमा त्यस्तो मान्छेलाई हिपोक्रेट भन्छ, कपटी भन्छ, कुरा गर्ने काम नगर्ने। परमेश्वरको अनुग्रह हामीलाई आउँछ, क्षमा माग्न पाइन्छ, तर रिप्युटेड त्यही कुरामा लाग्ने मान्छे सायद क्षमा पा छैन। मण्डलीको अगुवा प्रचारक योग्य हुन, प्रचारक अथवा अगुवा हुनलाई चाहिँ आत्मिक रूपमा योग्य हुनु जरुरी छ। कतिपटक जवानहरू जोसमा अघि बढ्छन्, त्यस्तो पनि धेरै देखिया छ, जोसमा, तर उनीहरूले बाइबलको ज्ञान गहिराईमा केही बुझेका छैनन्, उनीहरूले आत्मिक परिपक्वता केही जानेको छैनन्। उनीहरूको भित्री मनसाय चाहिँ आफ्नै रेपुटेसन र आफ्नै भूमिका छ, आफ्नै पद छ, आफ्नै कुरा छ। अनि एक दिन झगडा हुन्छ, एक दिन फुट्छ, अनि एक दिन समस्या हुन्छ, एक दिन तितर बितर हुन्छ। तपाईँले मैले भन्नै पर्दैन त्यसको उदाहरणलाई कहाँ कसरी भएको छ। तर जो मान्छे परमेश्वरमा पक्का छ, त्यहाँ समस्या आउँदैन भनेको होइन, तर समस्याको समाधान परमेश्वरको बुद्धिले गर्छ, मान्छेको बुद्धिले होइन। अनि परमेश्वरको बुद्धि चाहिँ मिलापमा आउँछ, कुनै पनि कुरा छलफलमा आउँछ, क्षमा लेनदेनमा आउँछ, बदनाममा आउँदैन। त्यसकारण यो कुरो पनि जान्न नसक्नु एउटा ठुलो विडम्बना हो। परमेश्वरको वचनको यति अङ्ग्रेजीमा इलिट्रेट भन्छ, नजान्ने। त्यसकारण क्रिस्चियन भनेको चाहिँ एकदमै इन्टेलिजेन्ट मान्छे हुन्छ, किनभने परमेश्वरको वचनभन्दा गहिरो विजडम अन्त कहीँ पनि छैन। तर तपाईँ र मैले विश्वास गरेँ भने पवित्र आत्माले हामीलाई सहायता गर्नुहुन्छ। किन यस्तो खालको हुन्छ, मान्छेहरू फुट्छ, मान्छेहरू तितर बितर हुन्छ, फेरि एक प्रकारले अगाडि बढेको मण्डली फेरि खत्तम हुन्छ। मान्छेको घमण्डले, मान्छेको एम्बिसन, उनीहरूको स्वार्थी एम्बिसन भयो, सही मेन्टोर पाएन, सही चेलापनमा आफैलाई सम्मिलित गरेन, बाइबलको गहिरो ज्ञान छैन, बाइबललाई राम्रोसँग बुझ्दै बुझेन, बाइबललाई राम्रोसँग पालनै गरेन, द अथोरिटी अफ द स्क्रिप्चर प्रति चाहिँ टोटल वफादार लोयल हुनुपर्छ हरेक व्यक्ति, कसैको लागि पनि। तपाईँले म जे भनिरहेको छु मेरो लागि त्यही हो, तब मात्र ऊ चाहिँ सही खालको परमेश्वरलाई महिमा दिने अगुवा हुनसक्छ। त्यसैले पहिलो कुरा, आफू साँचो समर्पित चेला हुनु पर्यो, तब मात्र तपाईँले अरूलाई चेला बनाउन सक्नुहुन्छ। दोस्रो कुरा चाहिँ, अगुवाको भूमिकामा जानु अघि चाहिँ हामी कोही अगुवाको मेन्टोरिङमा रहन सक्नु पर्यो, ऊप्रति लोयल वफादार हुनु पर्यो, चेलापनमा हुर्कनु पर्यो, परमेश्वरको वचनमा गहिरिनु पर्यो। सबैभन्दा ठुलो कुरा चाहिँ परमेश्वरको जीवित वचन प्रति हाम्रो मान्यता, हाम्रो भ्यालु, हाम्रो समर्पणता, हाम्रो आज्ञा पालन, हाम्रो विश्वास वाटर डाउन गरेर होइन। वाटर डाउन भनेर मैले तपाईँलाई अघि भन्छु पन्याइलो होइन, जस्तो अरेन्ज जुस हुन्छ नि, अरेन्ज जुस ठ्याक्कै खायो भने मिठो हुन्छ, पानी आधा हालेपछि मिठो हुँदैन। धेरै मान्छेहरूको जीवन परमेश्वरको वचनलाई वाटर डाउन छ, कतिजना चर्चहरूमा त्यस्तो छन्, किनभने उनीहरूले आफ्नो जीवनलाई फिट हुने खालले बाइबललाई इन्टरप्रिटेसन गर्छन्। अनि सायद त्यस्तो खालको मान्छेले परमेश्वरलाई होइन आफ्नै इच्छा पुरा गरिरहेको हुन्छ, उनीहरूको प्रेम चाहिँ आफ्नै हो, संसारलाई हो। त्यसैले सुसमाचारको सत्यतालाई हामीले रक्षा गर्नु हो भने चाहिँ रिलायबल मान्छेहरू, जो भरपर्दा मान्छेहरू छन्, तिनीहरूलाई सिकाउन सक्ने योग्य मान्छेहरूलाई सुम्पने कुरा चाहिँ हरेक व्यक्तिले सिक्नु पर्यो। त्यसरी चाहिँ हामीले एउटा पुस्ताबाट अर्को पुस्ता, एउटा परिवारबाट अर्को परिवार, एउटा समाजबाट अर्को समाजमा हामीले चाहिँ परमेश्वरको मण्डली, एउटा जागृति त्यसलाई कायम राख्न सक्छौँ। परमेश्वरको वचनको सत्यताको रक्षा गर्ने काम हरेक व्यक्तिको जिम्मेवारी हो, जो पवित्र आत्माको शक्ति र परमेश्वरको अनुग्रहमा मात्र सम्भव छ। त्यसैले अघि सुरुमा भने एउटा परिवारमा आमा बाबुदेखि लिएर छोराछोरीलाईदेखि लिएर हरेक मण्डलीमा अरू विश्वासीहरूलाई यो कुरा सिकाउन हामीले पछाडि पर्नु हुँदैन, आफू उदाहरण भएर। पाको र परिपक्वहरूले, जवानहरूलाई परमेश्वरको सत्य वचन, सुसमाचारको सत्य वचनलाई चाहिँ सुम्पिनु पर्ने हुन्छ। उनीहरूले कसरी त्यो अरू मान्छेलाई सुम्पने भन्ने सिक्नु पर्ने हुन्छ, हाम्रो पुस्ताबाट अर्को पुस्तामा त्यसरी चाहिँ हामी लग्न सक्छौँ। तपाईँलाई मैले भने पहिला पहिला सुरुमा जर्मनीमा अनि स्विजरल्यान्डमा, त्यसपछि के भन्छ बेलायत इङ्ल्यान्डमा जागृति भएको थियो। मण्डलीहरू एकदमै समर्पित थिए, परमेश्वरको धार्मिकतामा बढेका थिए। आज तपाईँले हेर्नुभयो भने के हुन्छ, त्यहाँ नास्तिक जस्तै छ, बेलायत नास्तिक जस्तो छ। त्यसपछि अमेरिकामा जागृति आयो, आज अमेरिकामा पनि त्यस्तो कुरा भइराखेको छ। अमेरिकाको मान्छेहरूले तेस्रो विश्वयुद्धको मान्छेहरू नेपालको मान्छेलाई नास्तिक हुने कुराको फैलाउँदा पैसा दिइरहेछ भने तपाईँले अमेरिका कस्तो छ भने त्यहाँबाट थाहा पाउनुहुन्छ, किन मान्छेले नास्तिक हुन पैसा दिन्छ। राजनीतिक कुरा हो नि त, स्वार्थी कुरा होइन। त्यसैले अब एउटा सानो कुरा चिनको सम्बन्धमा तपाईँलाई म भन्न चाहन्छु। चिनमा चाहिँ 1949मा माओ त्सेतुङले रिभाइभल गरेर कम्युनिजमको शासन स्थापना गर्यो। त्योभन्दा अगाडि चिनमा धेरै पश्चिमी मिसिनरीहरू, हडसन टेलर एकजना हुन्, मिसिनरीहरू त्यहाँ सुसमाचारको काम, मण्डली स्थापना, चेलापन, अगुवा उत्पादन गरिराखेका थिए। अनि त्यसपछि जब माओ त्सेतुङले पुरै कम्युनिज्म शासन ल्याए, उनले चाहिँ क्रिस्चियन चर्चहरू भत्काइदिए, त्यसपछि मिसिनरीहरूलाई लखाटे, उनीहरूको भागाभाग भयो। अनि धेरै जस्तो मान्छेले के विचार गर्यो भनेदेखि, अब चाहिँ चिनको यो रिभाइभल यत्रो खालको काम भइराखेको थियो, यो सबै खत्तम हुने भयो, त्यहाँ त चर्च नरहने भयो भन्ने सोच्यो। किनभने चर्च भनेर, क्रिस्चियन भनेर देख्ने बित्तिकै मारिदिनु भयो नि त उसले त। अनि त्यसपछि जब माओ त्सेतुङको मृत्यु भयो, त्यसपछि चिन फेरि बाहिरको मान्छेहरू आउनु मिल्ने खुला, अलिक खुला हुन थाल्यो। त्यसपछि के कुरा थाहा भयो, थाहा छ, चिनमा मान्छेले सोचेको भन्दा फरक रिजल्ट आयो। किनभने त्यहाँ चाहिँ त्यो माओ त्सेतुङले बन्द गरेपछि फेरि खोल्नेसम्म चाहिँ 7 गुणा क्रिस्चियनहरू बढेछ, किनभने उनीहरूले मानिसहरूलाई सही मेन्टोर, सही चेलापन, सही सत्य वचनमा हुर्काएका थिए। त्यसकारण ती मानिसहरूले परमेश्वरको सत्य सुसमाचारको वचनलाई आफूले विश्वास गरेका थिए र अरूलाई सुम्पिन सिकेका थिए। त्यसकारणले त्यहाँ चाहिँ मण्डलीको वृद्धि अचम्म प्रकारले भएको हामी देख्दछौँ। त्यसैले सुसमाचार जहाँ दुःख कष्ट आउँछ त्यहाँ फैलन्छ भन्ने कुरा चाहिँ हामी त्यहाँ बुझ्दछौँ। त्यसैले कष्ट भोग अथवा दुःख कष्टमा जब पावल झेलखानमा थिए, सुसमाचार, कतिजना विश्वासीहरू चाहिँ सुसमाचार प्रचारमा उत्साहित भए। तपाईँलाई म एउटा पद पढेर सिद्धाउन चाहन्छु, फिलिपी 1:14 पावलले आफैले लेखेको छ, मेरो कैदको कारणले गर्दा प्रभुमा धेरै विश्वासीहरू साहसी भएका छन् र निडरताका साथ सुसमाचार प्रचार गर्न धेरै उत्साहित भएका छन्। कतिचोटि जब मानिसहरू सतावटमा पर्छन्, दुःखमा पर्छन्, खेदोमा पर्छन्, झेलखानमा पर्छन्, अनि विश्वासीहरूले त्यो कुराहरू देखेपछि, ख्रिस्टको लागि बलिदान भएको देखेपछि, सही विश्वासीहरू के हुन्छ, साहसी हुन्छन्, उनीहरू पनि बलिदान हुन्छन्। जसरी अघि भर्खर मैले एकजना व्यक्तिको बारेमा पढेको थिएँ होइन, त्यसैले तपाईँलाई थाहा छ नि, के अरे उसको नाम, मलाई त्यो त्यो पदै नहेरिकन त्यो नाम भन्न म जान्दिनँ, ओनेसिफरस, ओनेसिफरस, उसको जीवन चाहिँ त्यो थियो होइन। त्यस कारणले यहाँनिर हामी के देख्छौँ भने, यहाँनिर जब सत्तावटा आउँछ होइन, नेपालमा पनि मलाई अलिकति याद छ किनभने हामीले जुन बेलामा विश्वास गरेको थियो त्यो बेलामा चाहिँ क्रिस्चियन हुनु चाहिँ सजिलो कुरा थिएन, मान्छेहरू कुनै पनि बेला जेलखान जान सक्थ्यो, कुनै पनि बेला मान्छेहरूलाई सताउट हुन सक्थ्यो, त्यसैले हाम्रो विश्वास चाहिँ एक प्रकारले त्यो सुनलाई खारेर प्योर बनाएको जस्तो थियो, हामीलाई कुनै कुराको डर थिएन त्यतिखेर, पैसाको लागि विश्वास गरेको थिएन, लोभको लागि विश्वास गरेको थिएन कसै, त्यसले निस्वार्थ परमेश्वरमा भरोसा गर्न उत्साह दिएको हुन्छ, मैले त्यही कुरा विश्वास गरेको थिएँ सुरुमै, मलाई जहाँसम्म लाग्छ मेरो जीवन ख्रिस्टमा त्यसरी समर्पित थिएन भने मेरो परिवारले येशूलाई पछ्याउने थिएन, तपाईँ र मेरो आज अरू कोही मान्छे साथी परिवार इष्टमित्र येशूलाई पछ्याउँदैन किनभने तपाईँले उनीहरूको अगाडि साँचो साक्षी दिनुभएको छैन, सायद झुट्टा देखाउनु भएको छ, सायद तपाईँले अर्कै नियतले क्रिस्चियन भएको कुरा देखाउनु भएको छ, मैले त्यस्तो मान्छे पनि देखेको छु, कतिजना मान्छेहरू चाहिँ अमेरिका जानलाई क्रिस्चियन हुन्थ्यो पहिले पहिला, अहिले क्रिस्चियन भएर अमेरिका जान सक्दैन, कतिजना मान्छेहरू चाहिँ अब उपाय छैन, जागिर छैन, कुनै कुरो छैन, त्यसकारण क्रिस्चियन हुने अनि त्यसपछि चर्च फुटाएर पास्टर बन्ने, यस्तो पनि देखेको छु, त्यसैले जब प्रचारकहरू सतावटमा पर्छन् विश्वासीहरू साहसी भएर प्रचार गर्न अझै अगाडि बढ्न सक्छन् किनभने उनीहरूमा परमेश्वरको अनुग्रहको शक्ति आउँछ। अर्को प्रश्न, जब सत्यतामा सत्यतालाई चाहिँ आक्रमण हुन्छ, वरिपरिका क्रिस्चियनहरूको शिक्षा वाटर डाउन हुन्छ अनि त्यो अवस्थामा चाहिँ परमेश्वरको सत्यताको सुरक्षा कसरी गर्न सकिन्छ? त्यसको सुरक्षा गर्ने तरिका चाहिँ जसरी परमेश्वरको वचन चाहिँ एउटा सिंह जस्तो हो, अब सिंहलाई सुरक्षा गर्ने के गर्नु पर्यो? सिंह आफैले गर्छ नि त, त्यसलाई छोड्नु पर्यो, भनेको मतलब परमेश्वरको वचन दाबी गर्नु पर्यो, परमेश्वरको वचन घोषणा गर्नु पर्यो, त्यो भनेको चाहिँ सिंहलाई फुकाएको जस्तो, तपाईँले पहिला आफ्नो जीवनमा लगाउनु पर्यो अनि मान्छेहरू तपाईँको जीवन देखेर विरोध गर्न सक्दैन नि, हाम्रो जीवनमा हाम्रो मण्डलीमा हाम्रो परिवारमा हाम्रो समाजमा जब तपाईँ र मेरो विश्वास परमेश्वरको खाँटी बगन वचनमा पक्का छ भनेदेखि मण्डलीमा एउटा जागृति आउँछ, वरिपरिका मान्छेहरू इलिगल भए पनि जेलखानमा पर्ने भए पनि मान्छेहरू ख्रिस्टलाई देखेर विश्वास गर्छन् अनि मण्डलीको शत्रु विरुद्ध शक्ति र सामर्थ्यमा मण्डली अगाडि बढ्न सक्छ किनभने त्यहाँ त परमेश्वरको अनुग्रहको शक्ति काम गर्छ, मान्छेको शक्ति होइन। त्यसैले हामीले भर्खरै हेरिराखेको थियौँ कसरी तिमोथीले परमेश्वरको वचन, हामीले यो पद हेरेको थियौँ होइन, सिंह जस्तै शक्तिशाली वचनको सुरक्षा कसरी गर्ने भनेर पावलले तिमोथीलाई सिकाइराखेको कुरा हामी हेरिराखेका थियौँ। त्यसैले यहाँनिर एउटै कुरा आज लिनुपर्ने भनेको चाहिँ दोस्रो तिमोथी 2:2, 2:1, परमेश्वरको अनुग्रहमा बलियो हुने, अनि जब मान्छेले आफैमा बलियो भनेर विचार गर्छ नि, म चाहिँ अलिक जानेको छु, म चाहिँ पढेको छु, म चाहिँ अनुभवी छु, म चाहिँ यस्तो छु, म चाहिँ धनी छु, ही विल नेभर बिन युज बाई गड, हामीले हाम्रो शक्तिले केही हुनेवाला छैन किनभने कुनै पनि आत्मिकी परिवर्तन परमेश्वरले गर्नुहुन्छ, तपाईँ टोटल परमेश्वरमा भरोसा गर्नुपर्छ, सबैको अगाडि तपाईँ परमेश्वरको लागि जिउनुपर्छ, तपाईँको जीवनमा परमेश्वरको अस्तित्व मान्छेले देख्नु पर्यो, परमेश्वरप्रतिको समर्पणता देख्यो भने के हुन्छ, मान्छेहरू तपाईँको परमेश्वरलाई मन पराउँछ, कोही कोही मान्छेहरू, मैले यहाँ अमेरिकामा पनि धेरै मान्छेहरूसँग कहिलेकाहीँ विवाद हुन्छ, एउटा चर्चमा के भन्थ्यो भने यो के भन्छ यो गे म्यारिज के भन्छ नि, अनि कहिलेकाहीँ चर्चहरूमा के हुन्छ भने गे मान्छेहरू पनि चर्चमा आउँछ, त्यसकारण त्यसको बारेमा चाहिँ प्रचारै गर्नु हुँदैन, त्यसको बारेमा यस्तो कुरा गर्नु हुँदैन, यो कुरा गर्नु हुँदैन, अनि कोही कुराहरू चाहिँ पापको बारेमा भन्दै नहुने, यो चाहिँ परमेश्वरको विरुद्धमा पाप हो भने, अनि मैले चाहिँ उनीहरूलाई के भनेको थिएँ भने, मैले भनेको कुरा हो, म एउटा कमिटीमा थिएँ, उनीहरूलाई भनेको थिएँ जुन बेलामा मान्छेले परमेश्वरको वचनलाई जुनसुकै मूल्य चुकाउन पनि तयार भएर पछ्याउँछ नि, त्यो खालको जीवनले चाहिँ अरूलाई प्रभाव पार्छ, बदलाव ल्याउँछ, जब तपाईँ वाटर डाउन गर्नुहुन्छ मान्छेको अगाडि तपाईँलाई विश्वास गर्दैन किनभने त्यहाँ त परमेश्वरको शक्ति पनि त छैन नि, त्यसकारण त्यो कुरा हो, परमेश्वरलाई हामीले भरोसा गर्नुपर्छ, परमेश्वरको शक्ति तपाईँ र ममा काम नगरेर त हामीले केही पनि गर्न सक्दैनौँ, तर शक्ति कतिखेर काम गर्छ, जतिखेर तपाईँले चाहे जस्तोसुकै अवस्था, पावलको जीवन देख्नुहुन्छ नि, पावलको बोलावटमा त उनको मृत्युदण्ड हुने थियो, सायद तपाईँ र मेरो आज नहुनु पनि सक्छ, आज हुँदैन। कति ठाउँमा भइराखेको छ क्रिस्चियनहरूलाई मृत्युदण्ड दिन्छ, यदि त्यस्तै खालको थियो भने हामी के ख्रिस्टलाई छोड्थ्यौँ त? त्यस कारणले परमेश्वरलाई हामीले प्रेम गर्ने भनेको चाहिँ सबै कुराको अगाडि उहाँलाई स्वीकार्ने हो। परमेश्वरले